यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मंगसिर 4 गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै मुद्दा मिल्ने दलसँग चुनावी तालमेल गर्ने नेकपा एमालेको निर्णय। कर्मचारी र श्रमिकहरूको पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय आयोग गठन गर्ने मन्त्री परिषदको निर्णय। लोकसेवा आयोग सम्बन्धी परेका सम्पूर्ण रिट निवेदन सर्वोच्च अदालतद्वारा खारेज। आयोगलाई सबै परीक्षा सञ्चालन गर्न बाटो खुल्यो। र रूसले युक्रेनमाथि आक्रमण थप बढ़ाउन लागेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा प्रतिकारको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थप गृह कार्य गरी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारको सीट बाँडफाँडको प्रस्ताव टुंगो लगाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सीट बाँडफाँडको प्रस्तावबारे केही छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि पार्टीका शीर्ष नेताहरूबीच एक्ला एक्लै तथा आवश्यकता अनुसार विभिन्न समूहमा छलफल अगाडि बढ़ाउने सहमति भएको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। गठबन्धन दलबीच सीट बाँडफाँडको टुंगो लगाउन गठित कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्वस्थ भई लामो समय छलफलमा बस्न नसकेका कारण पनि बैठक आजका लागि सारिएको मन्त्री कार्कीले बताउनुभयो। सत्ता गठबन्धनको बैठक आज साँझ 5 बजे बस्ने मन्त्री कार्कीले जानकारी दिनुभयो। यसअघिका बैठकहरूमा यसअघिको निर्वाचनमा प्राप्त गरेको मतका आधारमा सीट बाँडफाँडको प्रस्ताव ल्याउने तयारी गर्ने दलबीच सहमति बनेको थियो। एकीकृत समाजवादी पार्टी 2078 मात्र बनेकाले उसको हकमा भने विशिष्ट रूपमा हेरिने कार्यदलले जनाएको छ। नेकपा एमाले मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा हिजो बसेको स्थायी कमिटि बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। बैठकले यही भदौ 10 र 11 गते बस्ने केन्द्रीय कमिटि बैठकको कार्यसूची तय गरेको पनि प्रचार विभाग प्रमुख गुरूङले बताउनुभयो। अध्यक्ष केपी शर्मा ओलीले आगामी केन्द्रीय कमिटिमा प्रस्तुत गर्नुहुने राजनैतिक प्रतिवेदनमा 13 जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राख्नु भएको छ। बैठकले तेस्रो केन्द्रीय कमिटिले गरेका निर्णयको अनुमोदन गर्नुका साथै पार्टीको वार्षिक बजेट पनि पास गरेको उहाँले जानकारी दिनुभयो। बैठकले केन्द्रीय सल्लाहकार परिषदमा 3 जनालाई मनोनयन गरेको प्रचार विभाग प्रमुख गुरूङले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताउनु भएको छ। एमालेको पर्सा जिल्ला कमिटिले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेद्वार नभए वा अवसर नपाएमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले मधेसतिर जाँदा एमालेलाई मधेस विरोधी र पहाड़तिर जाँदा पहाड़ विरोधी हो भनेर चलाइएका हल्ला गलत साबित भएकाले अब निर्वाचनमा त्यस प्रकारको हल्लाको सामना गरिरहन नपर्ने उल्लेख गर्नुभयो। उहाँले नागरिकता समस्यालाई वास्तविक रूपमा समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर पनि गर्नुभयो। सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक प्रारम्भिक अध्ययन गरी नेपाल सरकारलाई सिफारिश गर्न पूर्व मुख्य सचिव लीलामणी पौड्यालको संयोजकत्वमा उच्च स्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। संचार मन्त्री कार्कीले सरकारले चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत 204 जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको, शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना सञ्चालनका लागि राजपत्रांकित श्रेणीका 330 अस्थायी दरबन्दी स्वीकृत गरेको बताउनुभयो। सरकारले फौजदारी कसुर कैद कट्टा दोस्रो संशोधन नियमावली 2078 स्वीकृत गर्ने निर्णय गर्नुका साथै तत्काल समस्या समाधान निर्देशिका 2079 स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 स्वीकृत गर्ने निर्णय गरेको पनि संचार मन्त्री कार्कीले जानकारी दिनुभयो। मन्त्री कार्कीले मन्त्री परिषद बैठकले राष्ट्रिय चिकित्सा शिक्षा दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको र सहसचिव नारायण प्रसाद शर्मा दुवाड़ीलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको पनि बताउनुभयो। हिजै संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित मन्त्रालय र सम्बद्ध निकायहरूबाट गत आर्थिक वर्षमा सम्पादन भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समृद्ध मुलुक निर्माणका लागि मन्त्रालयले सूचना प्रविधिको अधिकतम प्रयोगबाट जनतालाई सहज सेवा उपलब्ध गराउन पहिलो प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। संचार मन्त्री कार्कीले मुलुकमा इन्टरनेट पहुँचको विस्तारलाई तीव्रता दिइएको, रेडियो नेपालको पहुँच 91% जनसंख्यामा पुर्याइयो, नेपाल टेलिभिजनको पहुँच 72% जनसंख्यामा पुर्याइएको उल्लेख गर्नुहुँदै नागरिक एपको माध्यमबाट मन्त्रालय र अन्तर्गतका निकायले जनतालाई सहज र छिटो छरितो सेवा प्रदान गर्दै आएको बताउनुभयो।
समुन्नत नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने गरी सूचना प्रविधिको क्षेत्रमा विकसित नवीन प्रविधिहरूको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने मन्त्रालयको दीर्घकालीन सोच अन्तर्गत आम संचार, दूरसंचार, सूचना प्रविधि, हुलाक सेवा, सुरक्षण मुद्रण र चलचित्र जस्ता 6 महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको छ। जन अपेक्षालाई केन्द्रमा राख्दै सूचना प्रविधिमा आधारित सहज ढंगबाट सार्वजनिक सेवा लिन सक्ने गरी नागरिक एपको कर्मशः स्तर उन्नति गर्दै हाल 45 सेवालाई एपमा आबद्ध गरिएको छ। राष्ट्रिय समाचार समितिले श्रव्य दृश्य सेवा मार्फत आफ्नो सेवा सुचार गरेको छ। कुल जनसंख्याको 91% रेडियो नेपालको पहुँच र 72% टेलिभिजनको पहुँच पुगेको छ। बाँकेको कोहलपुरमा आफ्नै छापाखानाबाट गोर्खा पत्र प्रकाशन शुरू भई कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश गरी 31 जिल्लासम्मको पहुँच सहज र नियमित बनाइएको छ।
संचार मन्त्री कार्कीले ई पेमेन्टलाई महालेखा नियन्त्रकको कार्यालयको एफईटी प्रणालीसँग आबद्ध गरिएको, सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सेवाहरू पूर्ण रूपमा अनलाइन मार्फत प्रवाह हुने व्यवस्था गरिएको, कोरोनाले थला पारेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्र सहयोग तथा प्रोत्साहन गर्ने कार्यविधि स्वीकृत गरी सहयोग प्रदान गरिएको बताउनुभयो। संचार मन्त्री कार्कीले देशभित्र नै सुरक्षित मुद्रण कार्य आरम्भ गर्न आवश्यक यन्त्र उपकरण तथा सफ्टवेयर सहितको मेसिन खरिद गरी जडान गरिसकिएको, हुलाक सेवालाई प्रभावकारी बनाउन ई कमर्स सेवाको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको पनि बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालसहित उच्च पदस्थ अधिकारी र मन्त्रालय अन्तर्गतका निकायहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 पेश भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 पेश गर्नुभएको हो। बैठकले विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक भदौ 13 गते बार बिहान 11 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु दलकै दायित्व भएको बताउनु भएको छ। संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नम्बर 1 मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा हिजो विराटनगरमा आयोजित संघीय शासन प्रणाली सबलीकरण विषय 2 दिने अन्तर्क्रियाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिलसिन्हाले दलहरू जनताप्रति समर्पित भएमा संघीयता सबल र सुदृढ हुने बताउनुभयो। अध्यक्ष तिमिलसिन्हाले मुलुकमा संघीयता स्थापना भएको 5 वर्षको अवधि लक्ष्य तोकिएको विकास निर्माण र तीन तहका सरकारले गरेका राम्रा कामका सम्बन्धमा जनतालाई जानकारी गराउनु पर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले संघीयतालाई अधिकार सम्पन्न बनाउनु पर्ने र यसमा रहेका कमी कमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभयो। प्रदेश नम्बर एकका सभामुख प्रदीप कुमार भण्डारीले संघ र प्रदेशबीच साझा अधिकार सुनिश्चितताको कानून बनाइनु पर्नेमा जोड़ दिनुभयो। महाअभियोग सिफारिश समितिको हिजोको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसदमा प्रवेश पाएन भने त्यसको अर्थ नहुने धारणा राख्नु भएको छ। सिंहदरबारमा हिजो समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सांसद विष्णु पौडेलले छ महिना समय कटाएर तीन महिनाको समयमा गर्नुपर्ने काम निर्वाचनको मुखैमा आएर समिति गठन गरेको भन्दै समितिले तयार पारेको प्रतिवेदन समितिमा निर्णयार्थ प्रस्तुत हुन नपाउने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो। कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले पनि समितिले बनाएको प्रतिवेदनको औचित्य हुनुपर्ने नत्र त्यसको अर्थ नहुने धारणा राख्नुभयो। सांसदहरू यशोदा गुरूङ सुवेदी, मीनबहादुर विश्वकर्मा र इकबाल मियाले छ महिना बितिसकेकाले एक महिनाभित्र सम्पूर्ण काम सक्ने गरी कार्यतालिका बनाएर काम अघि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। समितिका सभापति विष्टले आजको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरेर कसरी अगाडि बढ़ने भन्ने विषय तय गरिने जानकारी दिनुभयो। कर्मचारी समायोजन सम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोक सेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, बम कुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको हिजो बसेको संवैधानिक इजलासले लोक सेवा आयोग सम्बन्धी परेका सम्पूर्ण रिट निवेदन खारेज गर्दै परीक्षाका लागि बाटो खुला गरेको हो। लोक सेवा आयोगको परीक्षा रोक्ने सम्बन्धी परेका रिट निवेदन सबै खारेज भएका छन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भन्नुभयो, फैसलासँगै लोक सेवा आयोगलाई रोकिएका सम्पूर्ण परीक्षा लिन बाटो खुलेको छ। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पीस संस्थाका अध्यक्ष अहमद अलजरावान नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा संस्थाका अध्यक्ष जरावान नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भेटमा प्रतिनिधि सभाका सदस्य हृदय त्रिपाठी, प्रतिनिधिमण्डलमा सहभागी विभिन्न आर देशका संस्थासँग आबद्ध सदस्य तथा सांसद लगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आस्था र विचार भन्दा माथि उठेर सबै राजनैतिक दल देशको विकासमा लाग्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्नुहुँदै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्र सामाजिक क्षेत्रको विकास हुने उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ लिएको छ। यही भदौ 3-5 गतेसम्म भएको वाईसीएलको दोस्रो भेलाले अध्यक्षमा सुबोध राज शेर्पालीलाई निर्वाचित गरेको थियो। भेलाले 61 सदस्यीय पदाधिकारी र 351 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिनुभयो। राष्ट्र विभूति जय पृथ्वी बहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ। सिंहको 146 जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले हिजो काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय विभूति जय पृथ्वी बहादुर सिंह र मानवतावाद विषय कार्यक्रममा वक्ताहरूले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उहाँको योगदान ओझेलमा परेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरूङले सत्ता सुख छोडेर जनताको हितमा लाग्ने व्यक्तित्वका रूपमा जय पृथ्वी बहादुर सिंहलाई भावी पुस्ताले सम्झने बताउनुभयो। जंगबहादुर राणाका नाति र चन्द्रशमशेरका ज्वाई भएर पनि सिंहले जनताको हितका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रमा काम गरेको ऐतिहासिक तथ्य रहेको उहाँले बताउनुभयो। जुम्लाका स्याउ किसान यो समयमा स्याउ टिप्न व्यस्त छन्। स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका एकका स्याउ किसान माने रावतले जानकारी दिनुभयो। बगैंचाको स्याउ टिपेर घरमै प्रति केजी 60 रूपियाँमा बिक्री शुरू गरिएको पाथिहाल्न स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताउनुभयो। हिजो देशभर 634 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4949 नमूनाको परीक्षण गर्दा 343 जना पीसीआर र 291 जनामा एन्टीजेन परीक्षण गरिएको थियो। हिजो संक्रमित 417 जना निको भएका छन् भने एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कैलालीसँग सिमाना जोड़िएको बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा गरीब सुनाहा जातिको उत्थानका लागि स्थानीय तहले विभिन्न कार्यक्रम अगाडि बढ़ाएका छन्। जीविकोपार्जनका लागि खोलामा माछा मार्ने र सुन खोज्ने पुर्ख्यौली पेशा अँगालेका सुनाहा जातिका परिवारलाई स्थानीय तहले पक्की घर बनाइदिनुका साथै रोजगारीका लागि विकल्प पनि खोज्न थालेको छ।
कैलालीसँग सिमाना जोडिएको बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सोनाहा जातिको बसोबास छ। गेरुवा र राजापुरमा गरी 168 घर दूरीमा 712 जना सोनाहा बसोबास गरिरहेका छन्। नदी किनारमा सुन खोज्ने माछा मार्ने र नदी तथा सड़क छेउछाउमा बस्दै आएका उनीहरूमध्ये अहिले धेरै जनाको स्थानीय सरकारको पहलमा पक्की घर निर्माण भएका छन्। गेरुवा गाउँपालिकामा करिब 100 पक्की घर निर्माण भएका छन् भने राजापुर नगरपालिकामा 18 पक्की घर निर्माण भएका छन्। कमाई खाने र बस्ने घर नभएका सोनाहरूका स्थानीय सरकारले तराई समृद्धि कार्यक्रमसँगको सहकारीमा बस्ने घर बनाइदिएपछि उनीहरू खुशी भएका छन्। नेपाल सोनाहा संघर्ष समितिका अध्यक्ष बलबहादुर सोनाहा,
जसको चाहिँ घरै थिएन तिनीहरू चाहिँ के घर छुट्याउन नत्र सबैको घर अहिले चाहिँ बनिसकेका छन्। तीन दलको सरकार मध्येमा चाहिँ अब स्थानीय सरकार विशेष चाहिँ अहिले आफ्नै खानेर आफूले बनाएको सरकार चाहिँ विशेष हामीसँग सम्बन्ध नजिक भयो, जसले गर्दा चाहिँ हामीले आफ्नो कुराहरू चाहिँ राख्न सक्यौँ।
2074 सालमा स्थानीय सरकारको निर्वाचन हुनुभन्दा अघि सड़क तथा नदी किनारमा सानो खरको झोप्रोमा बस्दै आएका सोनाहा अहिले पक्की घरमा बस्न थालेका छन्। पहिले आफ्नो बस्ने घर नहुँदा दिनभरि काम गर्दा लागेको थकाइमा पनि राम्रोसँग रात्रि निदाउन सकिँदैन थियो। अहिले सरकारले पक्की घर बनाइदिएपछि ढुक्कसँग निदाउन सकिन्छ भन्नुहुन्छ गेरुवा गाउँपालिका सैजना बस्तेकी सन्जु सोनाहा।
सुरक्षित आवास उपलब्ध भयो, एकदम सुरक्षित महसुस भएको छ। दिनभरि काम गर्यो, साँझ थकाइ लाग्छ, सुत्न पनि डराउने अवस्था थियो, हात्ती आइदेला कि बाघ आइदेला।
स्थानीय सरकारले गएको 5 वर्षमा घर निर्माणमा सहयोग गरे पनि राउटे राजी मुसहर सरह नेपाल सरकारले आफूलाई सूचीकृत नगर्दा सरकारले प्रदान गर्ने सेवा सुविधाबाट आफूहरू वञ्चित भएको उनीहरूको गुनासो रहेको छ। सोनाहा जातिलाई सूचीकृत गरी जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने बताउनुहुन्छ पुनः बलबहादुर सोनाहा।
मेन कुरा चाहिँ सोनाहा जातिलाई सूचीकृत गरिदिनुपर्छ, त्यो कुन जातिमा पर्छ, त्यही सीमाङ्कित लोबुङ जातिको रूपमा त्यो जातिले सूचीकृत गरिदिनुपर्छ। जीविकोपार्जनको लागि चाहिँ कुनै आयोजनको वैकल्पिक पेसा गरिदिएपछि राम्रो हुन्थ्यो।
स्थानीय सरकारले अझै पनि लोपोन्मुख अवस्थामा रहेको सोनाहाको समस्या समाधानमा ध्यान दिने बताएका छन्। अबका दिनमा पनि उनीहरूको माग अनुसार काम गर्ने बताउनुहुन्छ गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मान सिंह खेसी।
उहाँहरूको माग भनेको सूचीकृत हुनुपर्छ भनायो र 74 चुनावपछि हामीले सभाबाटै उहाँहरूलाई सूचीकृत गरिदिनु भनेर केन्द्रमा हामीले सभाबाटै सिफारिस चाहिँ गरेका छौँ।
सोनाहाको पुर्ख्यौली पेसाको रूपमा रहेको नदीमा माछा मार्ने, सुन खोज्ने जस्ता कामलाई व्यवस्थित गरी उनीहरूको जीविकोपार्जनको लागि स्थानीय प्रदेश र संघीय सरकारले सघाउन जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
भोजपुर जिल्लाको सबैभन्दा अग्लो छागे झरना प्रचार प्रसारको अभावमा ओछेलमा परेको छ। गणेश विष्टको रिपोर्ट।
जिल्लाको उत्तरी सडानन्द नगरपालिका 3 खातामसम्म पर्ने यो झरना प्रचार प्रसार नहुँदा उजेलमा परेको हो। प्राकृतिक रूपमा मनोरम रहेको यो झरना 139 फिट अग्लो रहेको छ। माथिबाट झरेका पानीका फोहराले पर्यटकहरूको मन लोभ्याउने गरेको छ। झरनासँगै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान गरेर एकीकृत रूपमा पर्यटन क्षेत्रको विकास गर्ने सडानन्द नगरपालिकाले जनाएको छ। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके राम्रो आमदानीको स्रोत बन्न सक्ने स्थानीयको भनाइ छ। झरनाको विकासका लागि नगरपालिका तथा प्रदेशिक सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढीहरू बनाएर बाटो निर्माण गरिएको छ। झरनासँगै यहाँ विभिन्न धार्मिक तथा पर्यटक स्थलहरू रहेका छन्। यो पालिका क्रान्ति योद्धा युगमाया बालागुरू सडानन्दले पाइला टेकेको पुण्यभूमि भएकाले यहाँका पर्यटकीय स्थलहरू सतीघाट, साउने डाँडा, छाँगे झरना, ओमकार शक्तिपीठ, युगमाया समाधि स्थल मजबेसीलाई समेटेर एकीकृत रूपमा पर्यटकीय क्षेत्रको रूपमा वीरत्तर विकास गर्ने नगर प्रमुख सुरेन्द्र उदासको भनाइ छ।
अरुण उपत्यका त्यसपछि सडानन्द गुरुको महत्व महिमा र उहाँको योगदान, यहाँको सीताराम मन्दिर, किमालुङको रमणीय स्थल जसमा अहिले एउटा रिम्पोचेको 75 फिट अग्लो मन्दिरको पनि त्यहाँ प्रस्ताव गरिएको छ, त्यसपछि हाम्रो मयु डाँडा, यसलाई लिङ्ग गरेर पर्यटकहरू हामी आकर्षित गर्न सक्छौँ।
प्रकृतिको सुन्दर उपहारको रूपमा रहेका यस्ता संरचनाहरूलाई संरक्षण तथा विकासमा ध्यान दिएर पर्यटनलाई आर्थिक रूपमा जोड्न सकिन्छ। यो झरनाको विकाससँगै प्रचार प्रसारमा ध्यान दिन सके नगरपालिकाको दिगो आर्थिक स्रोतको रूपमा स्थापित हुन सक्ने सरकारवालाको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले थप भीषण आक्रमण गर्न सक्ने भन्नुहुँदै युक्रेनले पनि प्रत्युत्तरमा शक्तिशाली जवाब दिने उल्लेख गर्नुभएको छ। युक्रेनले सोभियत संघबाट सन् 1991 स्वतन्त्रता पाएको दिन र रूसी आक्रमणको 6 महिना पूरा भएको पूर्व सन्ध्यामा जेलेन्स्कीले सन् 2014 रूसले आफ्नो भूभाग जोडेको युक्रेनी क्षेत्र क्राइमिया पनि युक्रेनी भूमिमा फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच आज मनाइने युक्रेनको स्वतन्त्रता दिवसलाई लक्षित गरी रूसले युक्रेनमाथि भीषण आक्रमण गर्न सक्ने भनी पश्चिमा राष्ट्रहरूले चिन्ता व्यक्त गरेका छन्। मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाकलाई 12 वर्षका लागि जेल चलानको आदेश दिएको छ। रजाकले दिएको पुनरावेदन सम्बन्धी निवेदन खारेज गर्दै त्यहाँको उच्च अदालतले यस्तो आदेश दिएको हो। सरकारी स्वामित्वको स्वास्थ्य कोषको रकम हिनामिना गरेको अभियोगमा रजाक अदालतबाट दोषी ठहर हुनुभएको थियो। जापानमा कोरोनाका कारण एकै दिनमा 343 जनाको मृत्यु भएको छ। जापानमा कोरोना भाइरसको 7 लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या बढ़िरहेको जनाइएको छ। अघिल्लो दिन 327 जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो। दैनिक संक्रमितको संख्या पनि पछिल्लो समय अत्यधिक देखिएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने आयात घटेको छ। यस अवधिमा 1,31 अर्बको सामान आयात भएको छ। विदेशी मुद्राको संचितमा दबाव परेपछि सरकारले केही वस्तुमा आयात प्रतिबन्ध लगाउँदा आयात घटेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार यो महिना गत वर्षको यसै अवधिको तुलनामा 12% आयातमा कमी भएको छ। गत वर्षको सोही अवधिमा 1,50 अर्बको आयात भएको थियो। साउन महिनामा नेपालबाट हुने निर्यात पनि घटेको छ। यस अवधिमा निर्यात गत वर्षको तुलनामा 28.68% घटेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा 20.76 अर्ब करोड़को निर्यात भएकोमा यो पटक 14.80 अर्ब रूपियाँ बराबरको मात्र निर्यात भएको छ। यसै गरी यस अवधिमा नेपालको व्यापार घाटा 14% सुधार भएको छ। गत वर्ष 1,29 अर्ब व्यापार घाटा रहेकोमा यो महिना व्यापार घाटा 1,16 अर्बमा झरेको छ। काठमाडौँ उपत्यकामा पहिलो पटक सम्पदा लक्षित स्थानीय पथ प्रदर्शक लोकल गाइड तालिमको शुभारम्भ भएको छ। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौँ महानगरका सम्पदा बारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथ प्रदर्शक लोकल टुरिस्ट गाइड तालिम सञ्चालन भएको हो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय वरितामा यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अपडेट गरेको पछिल्लो वरितामा नेपालले आफ्नो स्थान यथावत राखेको छ। नयाँ वरितामा नेपाल 19 स्थानमा यथावत रहेको छ। एक दिवसीय अन्तर्राष्ट्रियको वरिताको शीर्ष स्थानमा न्यूजील्याण्ड यथावत रहेको छ। विश्वराष्ट्र सहभागी वरितामा नेपाल 19 स्थानमा रहेको छ। 20 स्थानमा पुपुआ न्युगिनी रहेको छ। तेस्रो संस्करणको माउन्ट एभरेस्ट इन्टरनेशनल ओपन टेक्वान्डो च्याम्पियनशीप असोज पहिलो साता आयोजना हुने भएको छ। नेपाल टेक्वान्डो संघले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज 6 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने बताइएको छ। संघका अध्यक्ष प्रकाश शमशेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेस्ट जीसीएस इन्टरनेशनल ओपन टेक्वान्डो पुम्से च्याम्पियनशीप समेत समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
अझ एवं अब मौसम। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा आज पनि बदलिरही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज बिहान देशभर आंशिकदेखि सामान्य बदलिरही कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलिरहनेछ। प्रदेश एक बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना सम्भावना रहेको विभागले जनाएको छ। वर्षाको सम्भावना रहेका प्रदेशका भूभागहरूमा भूक्षय, पहिरो तथा गिग्रान बहावको जोखिम रहेको छ। नदी तथा खहरी खोलाहरूमा पानीको सतह बढ़न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन विभागले सबैमा अनुरोध गरेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 32.7 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 79%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5 बजेर 39 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6 बजेर 34 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै, मुद्दा मिल्ने दलसँग चुनावी तालमेल गर्ने नेकपा एमालेको निर्णय, कर्मचारी र श्रमिकहरूको पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय आयोग गठन गर्ने मन्त्री परिषदको निर्णय, लोकसेवा आयोग सम्बन्धी परेका सम्पूर्ण रिट निवेदन सर्वोच्च अदालतद्वारा खारेज, आयोगलाई सबै परीक्षा सञ्चालन गर्न बाटो खुल्यो, र रूसले युक्रेनमाथि आक्रमण थप बढ़ाउन लागेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा प्रतिकारको चेतावनी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।